नमस्कार, कार्यक्रम जनसरकारमा स्वागत गर्छु म क्रान्ति शाह। कार्यक्रम जनसरकारमा हामीले जनताको सरकारसँग जोडिएका विषयहरू उठान गर्दै त्यो विषयसँग सरकार गर्ने सम्बन्धित निकायलाई घचघचाउँदै आइरहेका छौँ। कार्यक्रम जनसरकारमा आज हामीले पर्सा क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य एवं संघीय समाजवादी फोरम नेपाल पर्साका नवनिर्वाचित अध्यक्ष प्रदीप यादवजीसँग कुराकानी गर्दैछौँ। प्रदीपजी, स्वागत छ यहाँलाई।
धन्यवाद।
सबैभन्दा पहिले त फेरि पनि तपाईँ संघीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्षमा निर्वाचित हुनुभएको छ, यहाँलाई धेरै धेरै शुभकामना, बधाई।
धन्यवाद छ तपाईँले पनि।
अब हामी अहिले फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष भन्दा पनि पर्सा क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य सांसदका नाताले तपाईँसँग आज यो प्रश्नको पहिलो उठान गर्दैछौँ। तपाईँ पर्सा क्षेत्र नम्बर एकको प्रतिनिधि सभा सदस्य सांसद निर्वाचित हुनुभएको झन्डै झन्डै 15 महिना बितिसकेको छ। यो सांसदको 15 महिने यात्रा अहिलेसम्मको यहाँको कस्तो रह्यो, कतिको सन्तुष्ट हुनुहुन्छ आफूबाट आफू नै?
हेर्नुहोस्, हामी यो 15 महिनाको दरम्यानमा मानौँ न कि 12 महिना त हामी लगातार कानुन बनाउनमा नै लागे, कानुन निर्माणमा नै लागे, मुल्की एन तयारमा नै लागे। यसकारण हामीलाई धेरै चुनौतीको रूपमा पनि यसलाई मैले लिएको छु र काम गर्ने बेला अब आयो। कानुन त निर्माण भइसक्यो, अब काम गर्ने बेला अहिले आएको छ। यसको लागि पनि हामी प्लानिङ गरेर एउटा मास्टर प्लान बनाएर हाम्रो क्षेत्रमा कहाँ कहाँ बजेटको के समस्या छ, मेरो क्षेत्रमा कहाँ कहाँ विकासको चाहिँ गति अवरुद्ध भइएको छ, त्यसको चाहिँ हामीले हरेक वार्ड वाइज हामी लिस्ट मगाएका छौँ र बजेट चाहिँ हामी विभिन्न मन्त्री कहाँ पनि पुर्याइसकेका छौँ र केही मन्त्रीजी कहाँ आज बेलुकासम्म पनि मेल मार्फत जान्छ। अर्को जुन यो असार मसन पछि जुन बजेट आउने रहेछ त्यो बजेटमा त्यो सबै काम चाहिँ हामीले अगाडि बढाउँछौँ र यही बिचमा खास गरेर भन्नु चाहिँ 15 महिना बिचमा सबभन्दा ठुलो सफलता 2-3 वटा काम मैले गरेको छु। त्यो के हो भने तपाईँले थाहा छ, पर्सेली जनतालाई थाहा छ, बडा पर्सा चौतहट सम्पूर्ण जनतालाई थाहा छ, नयाँ अस्पताल एउटा उपक्षेत्रीय अस्पतालका रूपमा थियो र त्यो नयाँ उपक्षेत्रीय अस्पताललाई धेरै नेताहरू आए, धेरै नेताहरू गए, धेरै मन्त्रीहरू आए, धेरै मन्त्रीहरू गए, धेरै सांसदहरू यहाँ जिते पनि नयाँ उपक्षेत्रीय अस्पताललाई त्यसलाई एउटा केन्द्रीय स्तरको राष्ट्रिय स्तरको अस्पतालमा रूपमा परिणत गर्न सकेको थिएन, त्यसलाई डेभलप गर्न सकेको थिएन। तर मैले आफ्नो मेहनतले, आफ्नो पारिश्रमिकले र यहाँका जनताका प्यारले, यहाँ जनताका मोहब्बतले मैले स्वास्थ्य मन्त्रीजीसँग कुरा गरेर, प्रधानमन्त्रीजीसँग कुरा गरेर एउटा डेलिगेसन लगेर आज नयाँ उपक्षेत्रीय अस्पताललाई नयाँ अस्पतालको रूपमा परिणत गरे। र त्यति मात्र होइन, सुन्नुहोस्, पहिले सुन्नुहोस्, अहिले 1 करोड रुपियाँको गत सोमबारको दिन टेन्डर निस्केको छ, 1 करोड रुपियाँको नयाँ बिल्डिङको लागि, राइट, नयाँ अस्पताललाई
टेन्डर
निस्क्यो, सोमबारको दिन निस्किसक्यो, 1 करोडको टेन्डर निस्केको छ। त्यहाँ भवन बन्छ, ठुलो भवन बन्छ, त्यहाँ आधुनिक तरिकाको त्यो भवन हुन्छ, त्यसमा लिफ्ट सिस्टम पनि हुन्छ ताकि मरिजहरूलाई चाहिँ लिफ्टबाट त्यो माथि लगोस्। त्यसकारण त्यसलाई एकदम त्यो संरचनालाई एकदम अब राम्रो संरचना बनाउने र त्यसको चाहिँ अब भवन बनिसकेपछि त्यसको मेसिनरी सामान सबै न्यू आउँछ, त्यसको भए उपकरणहरू सबै न्यू आउँछ, होइन, डक्टरहरू पनि हामीले दक्ष डक्टरहरू पनि ल्याउँछौँ। यहाँ पनि जुन डक्टरहरू कुनै कमजोर डक्टरहरू छैन, नयाँ अस्पतालको जुन डक्टरहरू छन् आफैमा दक्ष छन्, कुनै कमजोर छैन, तर अर पनि टेक्निकल चिजमा जुन कमी छ त्यो सबै हामीले ल्याउँछौँ र नयाँ अस्पताललाई अब त्यो छोडिदिनुहोस् कि कागजमा मात्र हुन्छ, हेर्दै जानुहोस्, 1 वर्षपछि तपाईँले हेर्न मौका पाउँछ, आजको आज त हुन सक्दैन, यसलाई 1-1.5 वर्ष त समय चाहियो,
होइन, नयाँ उपकरण आउँछ र उपचार सेवाहरू नयाँ थपिन्छ कि
थपिन्छ, सबै थपिन्छ। त्यति मात्र होइन, म तपाईँले यो विश्वास दिलाउन चाहन्छु कि चाँडै, मलाई लाग्छ कि मैले धेरै भेट पनि छैन, चाँडै अब नयाँ अस्पताललाई पर्सेली जनताले, बडा पर्सा रोत्रको जनताले एउटा मेडिकल अस्पतालको रूपमा पनि हेर्न सक्छ, त्यसको लागि पनि म लागिसकेको छु। र त्यति मात्र होइन, 9 वर्षदेखि जन्मसिद्ध नागरिकका सन्तानहरूलाई नागरिकता पाइरहेको थिएन, तिनका सन्तानले।
अलिकति मलाई एउटा प्रश्न सोध्न मन लाग्यो, नारायणी अस्पताल उपक्षेत्रीय अस्पतालबाट नारायणी अस्पतालमा स्तर उन्नति भयो, यहाँले भर्खरै जानकारी दिनुभयो, खुसीको खबर छ, 1 अर्बको भवन निर्माणका लागि त्यहाँ टेन्डर पनि आह्वान भइसक्यो, नयाँ उपकरण पनि आउँछ, दक्ष चिकित्सकहरू अझै थपिन्छ, उपचार सेवा पनि थपिन्छ भन्नुभयो। तर भर्खरै 2-4 दिन यता नारायणी अस्पतालमा व्यतिथि र अनियमितता र भ्रष्टाचारहरू बढ्यो भनेर लगातार समाचार आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा माऱ्यो, त्यहाँ कर्मचारी मेसुहरूसँग बयान पनि लियो, केही कागजातहरू पनि नियन्त्रणमा लिएर गयो। त्यसरी तारन्तार अनियमितता भ्रष्टाचारका समाचारहरू आइरहँदा तपाईँको क्षेत्रभित्र पनि अस्पतालको विषयमा सांसद प्रदीप यादवले एकचोटि पनि बोल्नु भएन भन्ने सामाजिक सञ्जालमा गुनासोहरू आयो, त्यो गुनासोलाई यहाँले कसरी सम्बोधन गर्नुहुन्छ?
भ्रष्टाचार कुनै मिडियाले लेख्ने रुपियाँमा भ्रष्टाचार हुँदैन होइन. यहाँको मिडियाको बारेमा, यहाँको केही पत्रकारको बारेमा मैले धेरै अनुभूति पनि छ, किनकि हामी सबै साथीभाइ नै हौँ, हामी सबै एकअर्काको पूरक नै छौँ, एकअर्काको सहयोगी नै छौँ, एकअर्कालाई चिन्छु राम्रोसित होइन. त्यसै कारण कुनै मिडिया लेख्ने बित्तिकैमा मेसु भ्रष्टाचार हुँदैन, अख्तियार आयो राम्रो कुरा हो. अब सत्य र तथ्य सार्वजनिक हुन्छ. अगर त्यहाँ भ्रष्टाचार प्रमाणित भएन भने जुन मिडियाले बारम्बार लक्षित गरेर एउटा व्यक्तिलाई चाहिँ लेखिरहेछ त्यसको के होला. यसै कारण अब त्यसको त्यसमा बढी नै जाउँ, किनकि अख्तियार छिरिसकेछ होइन. अख्तियार म राख्दैन, अख्तियार छिरिसकेछ. अब सत्य र तथ्य सार्वजनिक हुन्छ र यहाँ पर्सेली जनता, नेपालको जनता सब हेरिहाल्छ. भ्रष्टाचार गर्ने मान्छे र भ्रष्टाचार जुन गरेर 80-80 लाख वर्षोमा कमाउने मान्छे त्यही मिडियाको साथीहरू सँगै लिएर घुमिरहेको छ. लाज लाग्नुपर्छ हामीलाई, शरम लाग्नुपर्छ हामीलाई. यो त्यहाँ हामीले कसैसँग छुपेको छ, कसैको बारेमा, कसैसित कसैको बारेमा छुपेको छैन, तर हामी धैर्य गरिरहेको छ, हामी हेरिरहेको छु, पर्खिरहेको छु, र अख्तियार छिरिसकेको छ. त्यो सार्वजनिक हुन्छ र सत्य र तथ्य सार्वजनिक हुन्छ.
अब लागौँ तपाईँलाई अघि कुरो कोट्याउनु भयो, यो 15 महिनाको तपाईँले गर्नुभएका कामका उपलब्धिहरू जुन भन्दै हुनुहुन्थ्यो, जस्तै जन्मसिद्ध को आधारमा नागरिकता पाएका नागरिकका सन्तानहरूलाई वंशजको नागरिकताको कुरो कोट्याउनु भएको थियो, के भन्न खोज्दै हुनुहुन्थ्यो?
निश्चित रूपमा 9-10 वर्षदेखि लगातार बन्द रहेका जन्मसिद्ध नागरिकका सन्तानका नागरिकता विहीन भए, उनीहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका थिए, आफूलाई गैर नेपाली भनिरहेका थिए, उनीहरूले कुनैले नागरिकता नभएको कारण केही गर्न पनि सकिरहेका थिएन, एबिसिडी जे केही गर्न सकिरहेको थिए. यहाँसम्म पनि अरू सब छोड्नु, ऊ आफूलाई गैर नेपाली सम्झिरहेको थियो, नेपाली भएर पनि उसलाई केही थाहा यही जन्मेको छ भनौँ न. बाल्यकालदेखि लिएर जवान भइसक्यो, एमबिए गरिसक्यो, कसैले एमबिबिएस गरिरहेको छ होइन, कसैले नर्सिङ पढिसक्यो, कसैले के पढ्यो, तर राज्यले नागरिकता रोकेर राख्यो. यहाँ सांसदहरू धेरै थिए पहिला, खोइ यस्तो सांसदहरू आवाज उठाएको, खोइ जनप्रतिनिधिले आवाज उठाएको, खोइ त्यो मुद्दामा बोलेको, तर मैले सांसद बन्धुभन्दा अगाडिदेखि नै कोर्टको दरवाजा, अदालतको दरवाजा, रिट हाले मैले
पहिलोचोटि
को माथि हाले, प्रधानमन्त्री माथि, मन्त्री परिषदको परिषद माथि, गृह मन्त्री माथि, व्यवस्थापिका संसद माथि, र सिडिओ माथि, 5 जना माथि मैले मुद्दा हाले,
विपक्षी बनाएर
मैले मुद्दा हाले. आज सौभाग्यवश म सांसद बनिसकेपछि पनि त्यो मुद्दा संसदमा पनि उठाए र गएर गत 3 महिना अगाडि त्यो मुद्दा फैसला भयो.
त्यो मुद्दा फैसला भयो र
कार्यान्वयनमा टाइम लाग्छ, फैसला लेख्नमा टाइम लाग्छ, फेरि प्रधानमन्त्री कहाँ जान्छ, मन्त्री परिषदमा जान्छ, फेरि त्यो मुद्दा मन्त्री परिषदमा गयो, क्याबिनेटले मञ्जुरी दियो, गृहमन्त्रीले पत्र दियो, अनि गएर चाहिँ नागरिकता चाहिँ अब पाइरहेको छ.
त्यो
दुई दिन रोक्यो पनि, त्यो पनि तपाईँले थाहा छ कि यहाँका सिडिओ साहबले कति झाल झमेला गर्नुभयो त्यो नदिनलाई. तर म गएर चाहिँ बसेर नागरिकता वितरण सुरु गराएपछि भोलिपल्ट नै फेरि रोकियो,
दुई दिन रोकियो.
रोकिसकेपछि फेरि सरकारले चाहिँ आफ्नो जवाब दियो र अहिले नागरिक पाइरहेको छ. त्यो पनि हाम्रो ठुलो उपलब्धि हो. यहाँका मधेसी जनताको लागि मैले लड्ने र मधेसी जनताको जुन हकित छ, मधेसी जनताको जुन समस्या छ बुझ्ने मान्छे हुँ म, त्यसकारण म सन्तुष्ट छु.
अब यी जुन जन्मसिद्ध नागरिकका सन्तानहरूले वंशजको नागरिकता जुन बाँड्न थालिएको छ, त्यही विषयलाई लिएर सामाजिक सञ्जालमा धेरै नकारात्मक टीका टिप्पणी पनि आइरहेका छन्। कसैले के पनि भन्दैछन् भने बिहारीलाई नागरिकता बाँड्न थालिएछ, नागरिकता बेचिँदैछ, अब यो मुलुक बिहार हुने भयो भनेर त्यो नकारात्मक टीका टिप्पणीहरू आइरहेको पनि त छ नि.
ठुलो ठुलो पत्रकार, आफूलाई ठुलो ठुलो पत्रकार बनाउनेहरू पनि लेखेको छ. म अनलाइनमा पढेँ, आफूलाई ठुलो पत्रकार, देशको राष्ट्रभक्त पत्रकार भन्छ, तर हामीलाई इन्डियन थान्छ. म आफू सांसद छु, आफू आफै प्रमाणित गरेको छैन कि म नेपाली हुँ. काठमाडौँमा गएर हामीलाई उनीहरूले हेर्ने नजरिया नै इन्डियन जस्तो हेर्छ उनीहरूले, त उनीहरूको नजरिया खराब छ. मानसिकता चेन्ज गर्नुपर्छ राज्य सत्तालाई र खास गरेर पहाडी मूलका व्यक्तिहरूलाई मानसिकता चेन्ज गर्नुपर्छ. जबसम्म मानसिकता परिवर्तन हुँदैन तबसम्म यो देशमा अमन चलन र शान्ति पनि हुँदैन र हामीलाई जहिले पनि तिनीहरू इन्डियन नजरले नै हेर्छ. टिप्पणी मैले भने तिनीहरूको टिप्पणी आफै हराएर जान्छ होइन. म त्यो हुन्छ नि, हाम्रो मधेसमा कहावत छ कि त्यो गन्धमा चाहिँ ढुङ्गा चलाउने, त्यो गन्धा छिटकेर आफूमाथि नै लाग्छ. त्यो गन्धाहरूको टिप्पणीमा म पढ्दिनँ. म जायज छु, म नेपालका नागरिक, नेपाली हुँ, असली नेपाली हामी हुँ. हामी कुमाउ गढवाडबाट आएको छैन, हामी प्लानबाट आएको छैन, हामी नेपाली नागरिक हुँ. हाम्रो अधिकार यही हो. त्यसकारण जुन अहिले नागरिकता पाइरहेको छ त्यो ओरिजिनल नेपालीलाई पाइरहेको छ. र यहाँसम्म दुःख लाग्छ, मलाई यहाँसम्म दुःख लाग्छ कि सिडिओ साहबहरूले अहिले घर ल्याउरे, जग्गा छैन ल्याउरे, नागरिकता बन्धुभन्दा अगाडि पहिला उसलाई उसलाई जग्गाको पुर्जा चाहियो अरे. कस्तो सिडिओ साहब, कस्तो नेपालको कानुन मागिरहेछ नि. त्यो दुःख लाग्छ मलाई, नागरिकता बनेको छैन तर जग्गा छैन पुर्जा चाहियो अरे. म त्यही भन्छु, यो विषयमा पनि मैले हिजो पनि कुरा गरेँ, अस्ति पनि कुरा गरेँ, एउटा डेलिकेट पनि त्यहाँ गइरहेको छ. नागरिकता नबन्नु, अहिले बनेको छैन जग्गा कहाँबाट खरिद गर्नुहोस्, तपाईँ बताइदिनुहोस्.
बाबुआमाले किन होला,
मानव कि कसो कुनै बाबु आमाले है सुकुम्बासी छु सुकुम्बासी त्यसलाई के गर्न नदिने नागरिक मैले सोधे उहाँ भन्नु म दिन्छु भन्नुभएको छ सुटी साहबले अनि उहाँले भन्नुभयो कि 10 दिन पछि त्यो सुरु गर्छु म उहाँ भन्नुभएको छ किन सुबैले भिडभाड धेरै भयो उहाँको तर के थियो भने भिडभाड धेरै भयो कहीँ भिडभाडमा कहीँ कहीँ मसित मिस्टेक हुन सक्छ अब त्यो म 10 दिन वेट गरिरहेको छु
जो गइरहेछ
10 दिन वेट गर्छु 10 दिन पछि त्यो नागरिकता पाएन भने सुकुम्बासीलाई त्यसको पनि मैले जानेछु कुन कानुनले जाने कुन माध्यमले जाने त्यो जानेछु
अब जस्तै यो नागरिकता विषयकोमा जुन टिप्पणीहरू सोसियल मिडियाहरूमा भइरहेको छ समाचार माध्यममा पनि ठुल्ठुला जिम्मेवार नेताहरूले पनि यसको विरोध गरिरहेका छन् यो चाहिँ गलत हुँदैछ भारतीयलाई चाहिँ नागरिकता अब
भीम रावल जस्तो मान्छे बोल्यो भीम रावलको चल्छ भने मधेसीलाई बुलडोजरले कचारेर मारिदिन्छ त्यस्तो मधेस विरोधी मान्छे हो भीम रावल यस्तो व्यक्ति हो त्यो मधेसको म छोडेछ त्यसलाई एलर्जी छ ऊ उसको चल्यो भने र ऊ चाहिँ उसको शासन प्रशासन उसको हातमा गयो भने मधेसीले बुलडोजरलाई कचाडेर मारिदिन्छ त्यस्तो त्यो मधेसी प्रति घृणा राख्ने मान्छे हो त्यो त्यस्तो मान्छेको टिका टिप्पणी पनि आइरहेको
छ
सरकारमा गरेको कुरा अलग कुरा हो त्यो पार्टीसित र हाम्रो पार्टीको जुन सहको हामी गएछु सरकारमा त्यो हरेकको कुराहरू छ हामी दुई बुन्दे सहमति गरेर है संविधान संशोधन गराउनुको निमित्त हामीले सरकारमा गएका छौँ दबाउ दिन गएको छौँ र हामी संविधान हामी सरकार नगएको भए यो जुन जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाइरहेको छ त्यो पाउनेवाला पनि थिएन
त्यो त तपाईँको पार्टी सरकारमा गर हो कि सिङ्गो प्रदीप यादवले चाहिँ सर्वोच्चमा रिट हालेर
होइन सर्वोच्चमा रिट हालेर पनि हो र त्यसमा सरकारमा पनि हो दुइटै कारण हो मन्त्री परिषद निर्णय गरियो नि बल पुग्यो दबाउ दियो उपेन्द्र यादवजीले दबाउ दिएर निर्णय भयो नत्र यो निर्णय हुनेवाला थियो
जसले नि यो यही नागरिकताकै विषयको कुरा फेरि म कोट्याउँछु यो नागरिकता वितरण भइरहेको छ मधेसकै मधेसीहरूले जो कोर मधेसीहरू आम सर्वसाधारणले पनि केही केहीले विरोध गरिरहेको छ ती त पहाडी होइन नि
होइन खखरा मधेसीहरू खखरा हुन्छ नि धानको खखरा यो खखराहरू हो यिनीहरूले जबसम्म त्यस्तो बोल्दैन नि यिनीहरूको रोजीरोटी चल्दैन यिनीहरूको आका छ नि आका यिनीहरूको आका त्यही बसेको छ है काठमाडौँको नजरले यिनीहरू आफ्नो रोजीरोटी सेक्नको लागि चाहिँ यस्तो बोल्छ है त्यस कारण यसको खखरा मधेसीको कुरामा नलाग्नुहोस् केही काठमाडौँमा पनि छ जासुसको काम गर्छ पैसा खान्छ तलब खान्छ महिनामा मधेसीले गाली गर्छ त्यसैको त तलब पाउँछ अहिले मधेसी आएको जुन अध्यक्ष बनेछ त्यो डुप्लिकेट मधेसी हो त मधेसी होइन त्यो मधेसी होइन डुप्लिकेट मधेसी हो
धनुषाको
मान्छे खखरा मधेसी हो डुप्लिकेट मधेसी हो त्यो मधेसी होइन
विरोध गरेको
अब सरकारले चाहिँ निर्णय गर्यो होइन प्रधानमन्त्रीजीको आफ्नो चाहिँ धर्मपुत्र जस्तो थियो प्रधानमन्त्रीजीले उसलाई बोनसमा चाहिँ दिनुभयो मधेसी आयोगको अध्यक्ष किन दिनुभयो भने किन दिनुभयो भने त्यसले मधेसलाई गाली गरेको थियो यही आफ्टी हुने मैले बोलिरहेको छु नि अहिले बेलै आएको थिएन जहिले मैले पत्रकारले सोध्नु पर्यो म बोल्छु आफै गरेर जानु भएन अहिले सोध्नुमा बोल्दै मैले अहिले तपाईँलाई तपाईँको एउटा राष्ट्रिय स्तरको एफएमलाई म बोलिरहेको छु जानकारी दिइरहेको छु कि त्यो खखरा मधेसी हो यो बिहान देशभरि
पठाइदियो
केही हुनेवाला छैन मधेसीलाई त्यो मधेसीलाई गाली दियो जीवनभरि दत्तले त्यसको परिणाम उसलाई इनाम पायो मधेसीलाई गाली गर्ने मधेसी आयोगको अध्यक्ष इनाम हो किन इनाम दियो भने भोलि त्यस्तो मधेसी अझ पनि फाइदा भइहाल्यो मधेसीलाई गाली दिनलाई
अनि मधेसी जनताले कहिले म यसरी गाली खाएर बस्ने अपेलित भएर बस्ने मधेसीकै नामबाट बनेको मधेसी आयोगकै अध्यक्षलाई तपाईँले खखडा मधेसी
एकदम खखडा हो त्यो डुप्लिकेट मधेसी हो त्यो
भनेपछि यो मधेसी जनता कहिलेसम्म यसरी बस्ने पीडित भएर बस्ने भन्नुहोस्
होइन मधेसी जनता पीडित जहिलेसम्म छ तहिलेसम्म छ अब दिल्ली दूर छैन आन्दोलन बाहेक कुनै विकल्प छैन आन्दोलन भइरहन्छ जबसम्म पूर्ण अधिकार पाउँदैन तपाईँ मैले म गर्दैन मेरो छोराले गर्छ मेरो नातिले गर्छ तर गर्छ अब पढ लेखेको जमाना आइसक्यो गइसक्यो जमाना हिजोको जमाना
मधेसी जनताले त्यत्रो भरोसा राखेर जिताएको संसदमा पुऱ्याएको के अर्थ भयो
अर्थ भयो हामी बहुमत कति छ कतिजना छौँ फोरमबाट 16 जना
कहिले त्यो हाउसमा बहुमत पुग्छ मधेसी सांसद होइन
भन्नुहोस् न हाउसमा पुग्दैन भने सडकमा पुग्छ नि
फेरि सडकमै
निश्चित जति सडक तताएर लिँदै जाने हो लिएर सेभ गर्ने अझ लड्ने फेरि लिएर सेभ गर्ने फेरि लड्ने लडाइँ बाहेक कुनै विकल्प छैन मर्नुभन्दा यो घुटन सहेर मर्नुभन्दा राम्रो लडेर मर्नु अधिकारको लागि त्यसकारण म काठमाडौँमा पनि लडिरहन्छु चुप्लाएर बस्छु चाहे कुनै मुद्दामा पनि चाहे भ्रष्टाचारको मुद्दा नाङ्गो पार्छु उनीहरूले मैले हेर तिमीहरू नै भ्रष्टाचारी हो तिमीहरू नै आफूलाई खोखरो राष्ट्रवादको कुरा गर्छ र राष्ट्र ध्वजसित त तिमी नै भ्रष्टाचारी गर्छ म देखाइरहन्छु हमेसा किनकि हामी
देखाउनु भएको थियो तर अहिले पछिल्लो केही महिना त सुस्ताउनु भयो
होइन अब काठमाडौँ गएको छैन 1.5 महिनादेखि त वीरगन्जमा छु लगातार वीरगन्जबाट काठमाडौँ गएको छैन फेरि अब 16 गतिदेखि सांसद चलिरहेछ फेरि काठमाडौँ बस्छु फेरि अब त्यहाँ गएर चाहिँ बोल्छु नि कहाँ चुप लागेर बस्छु
अब यो फोरम नेपाल पनि अब सरकार छोड्ने भन्ने कुराहरू आइरहेको छ राजपासँग एकताका कुराहरूको विषयलाई लिएर के छ साँच्चै फोरम नेपालले संघीय सरकार छोड्छ
हेर्नुहोस् अब सम्भावना धेरै छ सरकार छोड्नु सम्भावना छोड्नु धेरै
छोड्ने भन्नुहोस्
होइन सम्भावना त्यसको धेरै कारणहरू छन् चुनावको अलगै पाठ हो, अलग पाठ हो, तर हामीले जुन वादा अनुसार सरकारमा गएछौँ त्यो वादा चाहिँ केपी ओलीले पुरा गर्न सकिरहेको छैन जस्तो हामी महसुस गरेको छौँ। त्यसकारण अहिले बेला भएको छैन, तर हामीले लाग्छ कि एक आठ डेढ महिना अझ वेट गर्छ। हामीले भनेको छौँ
तपाईँले जुन विधेय सहमति गरेर जानु भएको थियो नि संघीय सरकारमा नेकपासँग, त्यो दुइटै सहमति चाहिँ कार्यान्वयनमा सरकार इमान्दार नदेखिएको
निश्चित रूपमा कथन गर्नेमा फरक जस्तो देखिरहेको छ। पछाडि चाहिँ कुरा राम्रै भन्नुहुन्छ, ओलीजीले भन्नुहुन्छ कि म गर्छु, तर पेटमा चाहिँ उहाँको चाहिँ दाँत जस्तो छ जस्तो महसुस भइरहेछ। त्यसकारण केही धैर्य राखौँ, हामी एक आध महिना धैर्य राखौँ, एकाध महिना हेरौँ, बढी होइन एकाध महिना हेरौँ।
अनि त्यसपछि के सडक आन्दोलन
होइन, अब के आन्दोलन हुन्छ त्यो, अब कस्तो आन्दोलन हुन्छ तपाईँ हेर्दै जानुहोस् न।
अब लागौँ हामी पर्सा जिल्लातर्फ,
ऊ आफै प्रधानमन्त्री रहन्छ कि नरहन्छ त्यो पनि हेर्दै जानु, समयको समयको वेट गर्नु, सबैको एकाध दुई महिनामा केही न केही मलाई लाग्छ कि एकाध दुई महिना त नभनौ, मलाई लाग्छ कि तपाईँको भाद्र कुवा दशहरासम्म केही न असोजसम्म केही न केही
संघीय सरकारकै संरचनामा
अब देखाइदिन्छ देखाइदिन्छ उसले कितम मुद्दा हामीले संशोधन गर्नुपर्छ, जुन हामी मुद्दाको लागि हामी सरकारमा गएछौँ, संविधान संशोधन गरेर फरक पर्छ नि, फरक पर्छ, धेरै फरक पर्छ, फरक पर्न परेको उसले सुन्नुहोस् न, स्पष्ट बहुमत छैन, किन लियो हामीले, किन लियो हामीले, किन लियो हामीले,
दुईटै
दुध खाइ त आफै झन्डै झन्डै पुगेको रहेछ, मधेसको शक्ति छ भने मधेसको मुद्दा संशोधन गर्नुपर्छ र मधेसको मुद्दा एडजस्ट गर्नुपर्छ, मधेस जनताको खुसी पार्नुपर्छ, अनि मधेसको चाहिँ कुरा गर्नुपर्छ, मधेसको मुद्दा पनि सम्बोधन नगर्ने, मधेस जनताले खुसी नपार्ने अनि झासा दिने, सही भए के विकल्प, विश्वास त गर्नुपर्छ नि त, विश्वास भए कुनै विकल्प छ,
कतिचोटि विश्वास गर्ने भन्नुहोस् त,
होइन विश्वास भए कुनै विकल्प छ,
राज्यले सरकारले सरकार प्रमुखले मधेसी दलसँग कतिचोटि लिखित सम्झौता गरेर गरिसक्यो,
सरकार चोटि गरेछु हामीले गरेछु, तर जनताको अगाडि देखाइरहेको छु नि यिनीहरू गलत छ, हामी गलत छैन,
जनताले त देखिसके नि त,
देखिरहेछ नि यिनीहरू गलत छ, यिनीहरू दिन चाहँदैन र हामी लिएर छुट्छौँ, हामी चुप लगाएर बस्दैन, हामी शान्त बस्दैन, कसैले चाहन्छ कि सरकारमा गयो भने चुप लगाएर बस्छ, बस्दैन, म सरकारमा गए दिनदेखि नै सरकारको विरोधमा म कुरा गर्छु, पार्लियामेन्टको कुनै पनि स्पिच मेरो उठाएर हेर्नुहोस्, म सरकारको पक्षको कुरा गर्दैन, जे जायज छ त्यही बोल्छु, सरकार जायज गर्छ भने जायज, नजायज गर्छ नजायज,
प्रदीप यादवले त बोल्नुहुन्छ,
बोल्छ प्रदीप यादव,
बोलिरहन्छ,
मैले बोलेको उपेन्द्र यादव बोल्यो, ए त्यही हो, म सँगै समाजवादी फोरमको सांसद हो, मेरो राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव हुन्, त्यसकारण मैले बोल्छु भने निश्चित रूपमा उपेन्द्र यादवको आशीर्वाद छ म माथि,
त्यस्तो
यस्तो कुरा।
अब हामी जिल्लातिर फर्कौँ, अब पन्ध्र महिना तपाईँको कार्यकालबाट म एकदम सन्तुष्ट छु, एक दुईवटा तपाईँले उदाहरण पनि प्रस्तुत गर्नुभयो आफूले यो पन्ध्र महिनामा गरेका उदाहरणहरू, र त्यो सँगसँगै तपाईँले वीरगञ्ज आफ्नो क्षेत्र जो छ क्षेत्रमा पर्ने दलितहरूको लागि नमुना बस्तीको पनि निर्माणको काम सुरु शिलान्यास गर्नुभएको थियो,
सुरु छ काम भइरहेछ,
काम हो त्यही वर्ष मैले कोट्याउनु थियो, त्यो
काम करिब करिब 25% भइसकेछ,
हजुर
25% भइसकेछ, अलिकति घर हटाउनुमा टाइम लागिरहेछ, अहिले घर साङ्गुडो छ, धेरै समस्या भइरहेछ, तर काम चाहिँ
बर्खा आइसक्यो नि त,
बर्खा आइसक्यो, बर्खाभन्दा अगाडि हुन्छ,
सकिन्छ
सकिन्छ, स्पिडमा
भइरहेछ,
एकदम पाउँछ 100% पाउँछ, र त्यति मात्र होइन, अहिले अहिले सुरक्षित आवास योजना अनुसारले 3 बजे बैठक मेरो भइरहेको छ, अहिले आज 3 बजे, र 500 घरवाला जो जसको जसको छाप्रोको घर छ, फुसको घर छ, त्यसको चाहिँ एकदम माथि चाहिँ टिनाको घर हुन्छ, 500 घर मेरो क्षेत्रमा हुन्छ, यो आज आज बैठक गर्दै गइरहेको छु मैले,
तपाईँको क्षेत्रमा
मेरो क्षेत्रमा एकमा
कस्ताले कस्ताका लागि बनाउनुहुन्छ,
गरिबलाई,
गरिब भने के मापदण्ड, के
मापदण्ड भने जुनसुकै पनि जातिको होस् तर गरिब होस्, जातिले गरिब हुँदैन,
त्यो निर्धारण छनौट चाहिँ कसले गर्छ,
कसले गर्छ भने हामी 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 बाहिरको होइन नि, हामी यहीको
होइन, एउटा संयन्त्र त होला नि भन्ने, तपाईलाई बाहिरको भनेर मैले,
हाम्रो टिम छ, मेयरको टिम छ, मेयरको टिम छ, शहरी विकास मन्त्रालयका सचिव छ, म आफै छु, होइन जिल्ला समन्वय समितिको सभापति हुनुहुन्छ, यो टिम छनौट समितिमा छ, र हामीले चाहिँ आफ्नो चाहिँ वार्ड स्तरीय चाहिँ टिम वार्ड अध्यक्षसित सल्लाह गरेर अझ पनि माध्यम छ,
कहिलेदेखि त्यो काम सुरु हुन्छ र बनिसक्छ कहिलेसम्म,
अब मलाई लाग्छ कि त्यो साढे मसान भन्दा अगाडि सबै काम सक्छ,
घर बनिसक्छ,
घर बने होइन माथिको छाना हो,
त्यो छाना मात्रै हाल्दिने, छाला हालिदिने, जसको घरमा माथि टाइलको अथवा खपडाको अथवा खरको छ भने त्यहाँ 500 घरमा चाहिँ तपाईँहरूले जस्ता पत्ता
हाल्नुहुन्छ,
खुसी खबर सुनाउनु भयो। र अब लागौँ थोरै हामी, तपाईँ फेरि चौथो पटक संघीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्षमा निर्वाचित हुनुभएको छ, त्यो पनि भारी मतान्तरले, 46 मध्ये 40 मत तपाईँको पक्षमा पर्यो, 4 मत मात्रै तपाईँको प्रतिद्वन्दीको पक्षमा पर्यो, 2 मत चाहिँ बदर भयो, एकदमै भारी मतान्तरले जित्नुभयो। अब फोरम नेपाललाई अथवा फोरम नेपालका पर्साका कार्यकर्ताहरूले तपाईँबाट के अपेक्षा गरेका छन्?
निश्चित रूपमा संघीय समाजवादी फोरमका नेता तथा कार्यकर्ता र प्रसेली जनताको धेरै आशा छ ममा, एउटा उदाउँदो तारा जस्तो म छु, धेरै विश्वास पनि छ ममा। त्यो विश्वासको कारण हो एकलौटी रूपमा मैले मत दियो। हुन त म आफै यसपालि जिल्ला अध्यक्षको उम्मेद्वार थिएँ, सबैले थाहा छ, तर सम्पूर्ण साथीहरूले मैले दबाउ दियो कि एकपटक कमसेकम एकपटक यो पालि तपाईँ फेरि बसिहाल्नुहोस्, तपाईँ बस्नुहोस्,
आवश्यकता छ,
आवश्यकता छ, तपाईँको पार्टीको आवश्यकता छ, यहाँको जनताको आवश्यकता छ, यहाँको तपाईँ सबैलाई लिएर हिँड्नुहुन्छ, तपाईँमाथि विश्वास छ, तपाईँ गर्नुहुन्छ, यसका पार्टीलाई पनि पर्सेली जनतालाई पनि म विश्वास दिलाउन चाहन्छु। अरू जसले ममाथि विश्वास गर्नुपर्छ, कहिले पनि विश्वासघात हुँदैन, म राम्रै गर्छु, धेरै राम्रो गर्छु।
तपाईँसँग असहमति राख्ने पक्षका नेताहरूलाई चाहिँ पनि तपाईँ साथमा लिएर हिँड्नुहुन्छ भन्ने ग्यारेन्टी?
एकदम ग्यारेन्टी, असहमति राख्न पाइन्छ, कहिले किन बाइपास गर्छ, एकदम मिलेर जाने, लिएर जाने,
उहाँसँग संवाद भइरहेछ,
डेली हुन्छ, आफै हिजो पनि फोन भइदियो, एकदम भइरहन्छ।
अब मन मिलिसकेको छ,
मन त मिल्यो, त्यही दिन मन मिलिहाल्यो, हामी सँगै थिए, हामी सब सँगै थिए, हाँसिरहेको थियो, हामी सँगै माला पनि लगाए,
होइन
कहाँ छोडे, एकछिन पनि छोडेन,
त्यो त कार्यकर्ताको अगाडि देखाउन,
होइन देखाउनलाई पनि होइन,
त्यसपछि मैले सोध्नुहोस् तपाईँ,
होइन त्यसपछि पनि
संवाद पार्टीका विषयमा
एकदम संवाद छ, संवाद छ, पार्टीको विषयमा पनि संवाद छ, सहकार्य छ।
अब फोरम नेपालमा कुनै गुट उपगुट छैन,
गुट समाप्त भइसक्यो,
समाप्त भइसक्यो,
चुनावमा एक
कार्यकर्ताहरू क्लियर भयो,
क्लियर 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 भइसक्यो, यसमा कुनै लटर पटर छैन, एकदम हामी एक छौँ, एक मिलेर जान्छौँ, यसमा कसैको चाहिँ केही
लाग्ने त बाहिरको मान्छे के लाग्छ, तपाईँको भित्रै पार्टीकै
भित्रैको कुरा गरेको, हामी सब एक भइसक्यो, कसैले चाहन्छ कि लगाइदिउँ होला एकजना, तर त्यसले फरक पर्दैन, किनकि
यस्तो समयको बावजुद पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, आफ्नो कुराहरू राखिदिनु भयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद,
ल तपाईँले पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो पर्सा क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादव, कार्यक्रम जनसरकारमा। आज कार्यक्रम जनसरकारको लागि निर्धारित समय सकिएको छ, भोलि फेरि हामी नयाँ विषयवस्तु अनि नयाँ अतिथिका साथ उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर साथ दिनुभयो यसका लागि यहाँलाई धन्यवाद, प्राविधिक मित्र दिपेन्द्रलाई पनि धन्यवाद, म क्रान्ति शाह आजका लागि बिदा माग्छु, नमस्कार।